नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै आएका छौं। गएको साता हामीले शान्ताको तेस्रो श्रृंखलाको वाचन सुन्यौं। तेस्रो श्रृंखलासम्म पुग्दा डाक्टर प्रसाद र शान्ता उपचारका लागि दिल्ली पुगेका छन्। अब के हुन्छ सुनौं पृष्ठ 56 शान्ताको चौथो श्रृंखला। गुडगाउँबाट दिल्ली टाढा छैन, तर पनि नेपाली दूतावास रहेको ठाउँ पुग्न 60 किलोमिटरभन्दा बढी रहेछ। नो अब्जेक्सन पत्र लिन जाने तय भएपछि बिहानै मेजबानका म्यानेजर प्रणूपलाई गाडी व्यवस्था गर्न डाक्टर प्रसादले आग्रह गरे। 6 जनालाई दिनभरका लागि बुकिङ गर्दा सायद 2000 दिनुपर्ने भयो। डाक्टर प्रसाद, उहाँकी पत्नी डाक्टर माल्टा, छवि कुमार र निशान्त, शान्ता र उत्तमदा बिहानै दिल्लीतर्फ लागे। बिहान शीतलहरीको प्रकोप छ। भारतमा प्रत्येक वर्ष जाडामा शीतलहरी र तातामा लूले सयौं मानिस मर्ने गरेको तथ्याङ्क छ। चिसाले टाउको कटक्क खान्छ, तर गाडीमा हिटर भएको हुनाले आनन्दपूर्वक यात्रा अघि बढ्यो। दिल्ली र हरियाणाको सीमामा टोल फी तिर्ने चलन रहेछ, डाक्टर प्रसादले नै तिरे। भाडा तय गर्दा टोल फी बारे केही भनिएको थिएन। उत्तमदा सोच्दै थियो, यदि राजुतावासले नो अब्जेक्सन लेटर लेखिदिएन भने के गर्ने, कि काठमाडौँ पुग्नुपर्छ। डाक्टर प्रसाद पनि चिन्तित देखिन्थे। केही महिना पहिले नो अब्जेक्सन लेटरदेखि अन्य कागजपत्र मिलाउन 2 महिना लागेछ। डाक्टर प्रसाद उनको एकजना परिचितले पाएको पीडाको कथा सुनाउँदै थिए। अङ्ग प्रत्यारोपणका लागि आउनेहरूमध्ये कागज बनाउन नसकेर, डोनर नपाएर र आवश्यक रगत जुटाउन वा खर्च सम्भव नभएर नै कतिपयको ज्यान गुमेका अनेक घटनाहरू अस्पतालमा आउनेहरू बताउँदा रहेछन्। डाक्टर प्रसादका लागि खर्च बाहेक अरू बाँकी कुनै पनि विषयमा भर गर्न सकिने स्थिति थिएन। बारखम्बा रोड, जहाँ नेपालको राजदूतावास रहेको छ, पुरानै शैलीको र पुरानै मानसिकताको त्यस भवनमा यतिखेर राजदूत छैनन् र कार्यवाहक राजदूतमा पाल्पातिरका केनाथ कार्यरत रहेछन्। गुडगाउँ पुगेकै दिन उत्तमदाले केही नेपाली मित्रहरूसँग सम्पर्क गरेको थियो। परदेश हो, कुन बेला के हुन्छ र के गर्नुपर्छ थाहा हुँदैन। उत्तमदाले राजनीतिक अभियान र पत्रकारिताका सन्दर्भमा धेरै पटक बम्बई, मद्रास, दिल्ली जस्ता शहरहरूमा पुगेर कार्यक्रम गरेको थियो। त्यसबेला दिल्लीका मित्रहरू टीकाराम यादवजीहरू स्वदेश फर्किसकेछन् र अहिले बालकृष्ण भेषराजजीहरू त्यहीँ कार्यरत छन्। उत्तमदाले भेषराजसँग सम्पर्क गरेको थियो। उनकै अनुरोधमा दिल्ली पुगेको अर्का एक दिन मात्रै नेपालीहरूको सभामा उसले भाग लिन पाएको थियो। त्यहीँ भेट भएका थिए कार्यवाहक राजदूत केनाथ। उत्तमदाले आफूले बोल्ने क्रममा भनेको थियो, मेरी पत्नी शान्ता आफ्ना मामालाई लिभर दिन आएकी छन्। उनका मामा डाक्टर प्रसाद कलेजो क्यान्सरबाट पीडित छन्। हामी विदेशमा आए पनि तपाईँहरूका कारण उत्साह थपिएको छ। हामीलाई चाहिने भारतीय रुपियाँ, आवश्यक रगत तथा जरुरी कागजपत्रहरू मिलाइदिएर सहयोग गर्नुहुन्छ भन्नेमा म पूर्ण विश्वास व्यक्त गर्छु। उपस्थित सबैले आश्चर्यका साथ जिज्ञासा राखेका थिए र सहयोगको वचन दिएका थिए। सहयोगको वचन दिनेमा राजदूत केनाथ पनि थिए। दूतावासको ढोकामा सबैजना ओर्लिए। राजदूत अन्त कतै गएका रहेछन्। ढोकामा पङ्क्तिबद्ध भएर आफ्नो नाउँ, काम, कोसँग भेट आदि जानकारी दिनुपर्ने रहेछ। बाहिर सडकमा नै उभिनु पर्ने अवस्था छ। कम्तीमा पनि मूल गेट बनाएर नै पर्खालभित्र आगन्तुकहरूलाई पङ्क्तिबद्ध गराउने र प्रकृति अनुरूप तत्काल काम टुङ्ग्याउने परिपाटी कदाचित त्यहाँ थिएन। छवि कुमार सबैभन्दा अगाडि थिए। उनले आफू नेपालको न्यायाधीश भएको र विश्वविद्यालयको पूर्व उपकुलपतिको उपचारको क्रममा आएको जानकारी दिँदै भने, आवश्यक कागज बनाउनु छ, हामी अहिले त्यसैका लागि सम्बन्धित अधिकारीसँग भेट गर्न आएका छौँ। विनम्रतापूर्वक दिइएको परिचय भए पनि भित्र पस्ने अनुमति मिलेन। भित्र खबर गरेपछि मात्र मूलद्वार खोल्ने सूचित गरियो। झन्डै 1 घन्टा बितिसक्यो। सबैका अनुहार भोक र तिर्खाले आक्रान्त भए। डाक्टर प्रसादका सुगरका समेत बिरामी। शान्तालाई पानी पिइरहनु र केही न केही खाइरहनु पर्ने, अरू त सहँदै थिए। डाक्टर माल्टाको व्रत थियो, आजै पत्र नबनेमा भोलिदेखि अस्पतालले परीक्षण थाल्दैन। जति दिन बित्छन् त्यति डाक्टर प्रसादको जीवनबत्ती मधुर हुँदै जान्छ। सबै आफू आफूमा चिन्ता, निराशा र आशंकाले छटपटाइरहेछन्। ढोकामा जानकारी लिनेहरू आउँछन् र फर्किन्छन्। अविचल यो धारा हेर्दै डाक्टर प्रसादको टोली सडकमा सुस्ताइरहेछ। उत्तम दासँग शान्ता भन्दै थिएन, पानी पनि सकिएछ, भोकले खरो भयो, कतै केही खान जाउँ न। तर त्यहाँ नजिकै कतै त्यस्तो ठाउँ रहेनछ, टाढा गएमा भित्रबाट बोलावट आउने सम्भावना र अनिश्चित समय। उत्तम दा विवश थियो, ऊ केही भन्न सकिरहेको थिएन। शान्ताको मन भोक तिर्खा र अस्थिरताको भुमरीमा कतै उड्न लाग्यो। छविकुमार यताउता गर्दै उद्वेग लुकाउने प्रयास गर्दै थिए। डाक्टर प्रसाद अत्यन्त मलिन र हताश देखिन थाले। उत्तम दा सडकको पर्खालको छेउमा उभिएर भित्र हेर्दै थियो। कुनै समय राजुतावासभित्र राजुतकै कार्यकक्षबाट नेपालको रेडियो नेपालका लागि उसले कार्यक्रम रेकर्ड गराएको थियो। उसका गुरु डाक्टर बराल रहँदा होस् वा सचिवका रूपमा बसेका डाक्टर दिनेशका समयमा होस्, न्यानो स्वागत हुने गरेको स्मृति उसका मनमा ताजा भएर अनुभूत हुँदैछ। तर ती दिनहरू अब छैनन्। नयाँ बिहानीसँगै अर्कै संस्कृति प्रवेश गरिसकेको छ। सर नमस्कार, कताबाट पाल्नुभयो? दूतावासको पर्खालभित्रबाट कसैले आफूलाई सम्बोधन गर्दै सोधेको प्रश्नले उत्तमदाको तन्द्रा भङ्ग भयो। उनी सहायक स्तरका कर्मचारी रहेछन्, उत्तमदालाई चिन्ता रहेछन्। उनले धेरै समय कुर्नु परेकामा क्षमायाचना गर्दै मूल ढोका खोल्न लगाए र उत्तमदालाई भित्र बोलाए। उत्तमदाले आफूसँग आएका विशिष्ट व्यक्तित्वबारे जानकारी दियो र दूतावास आउनुको कारण समेत बतायो। उनले तुरन्त डाक्टर प्रसाद, छविकुमार र डाक्टर माल्टा, शान्ता, निशान्त सबैलाई भित्र बोलाए। सबैजना भोक र तिर्खा मात्र होइन लघु शङ्काको पीडा भोग्दै थिए। भित्र पुग्न साथ लघु शङ्काबाट सबै निवृत्त भए। त्यत्रो दिल्ली सहर, लाम लाग्नुपर्ने दूतावास, पानी र कम्तीमा पनि लघु शङ्काका लागि बन्दोबस्त गर्न सके कस्तो राम्रो हुने थियो, उत्तमदाले मनमा नै प्रश्न गर्यो। काठमाडौँका ठूला दूतावास भवनहरूमा पनि नागरिकहरूका लागि दिनुपर्ने बाह्य यस्तो सुविधा देखिँदैन, दिल्लीमा नै किन? सान्त्वनाका लागि उत्तमदाले यसरी बिट मार्यो यो प्रश्न र पीडालाई। सहायक कर्मचारीको नाउँ विनित हुनुपर्छ। उनले तुरन्त डाक्टर प्रसाद, छविकुमार, शान्ता र उत्तमदालाई सिफारिस लेख्ने अधिकृत सामु पुर्याए। होचो कत्की, ठूला चस्मा र बिल्कुलै मुस्कानविहीन ती आकृतिमा कुनै स्वागत भाव थिएन। एक प्रकारले ती आगन्तुकहरू कुनै कष्ट दिन आइरहेका छन् भन्ने भावना तिनका अनुहारमा पढ्न पाइन्थ्यो। चारवटा कुर्सी थिए उनको टेबल अघि, उनले बस्न कुनै आग्रह गरिनन्। ढोकाबाट छिर्ना साथ चारैजनाले सामूहिक नमस्कार गरे। उनलाई त्यसको उत्तर दिनु उचित लागेन। विनितजीले उभिकन नै सबैको परिचय दिए। उत्तमदाका विषयमा उनले अलि बढी व्याख्या गरे तर तिनमा कुनै उत्सुकता देखिएन। विनितले केही सङ्कोच मान्दै भने, उहाँले नै हो सिफारिसहरू लेख्ने, तपाईँहरू आफ्नो कुरा राख्नुहोला, र उनी बाहिर निस्किए। उत्तमदालाई लाग्यो कूटनीतिक क्षेत्रमा काम गर्नेहरू यस्तैलाई पठाइयो भने देशको अनुहार कुरूप हुन धेरै समय लाग्दैन। ती महिला अधिकृतको नाउँ बाहिर नेम प्लेटमै टाँगिएको थियो। रुनी वा रुनु यस्तै केही थियो। परराष्ट्रको एक प्रमोसन पाएर उनी अधिकृतमा काम गर्दै रहेछन्। उनी काठमाडौँ कोटेश्वरतिर कतैकी रहेछन्। उनले अत्यन्त उराट लाग्दो र दिक्क लाग्दो भाव भङ्गिमाका साथ सोधिन्, के कागज छन् तपाईँहरूसँग? यहाँ हरेक दिन अङ्गलिने र दिनेहरूको ओहिरो लाग्छ। कागजहरू, प्रमाणहरू केही हुँदैनन्। लिने र दिनेको नागरिकता, ती दुईको नाता प्रमाणित प्रमाणपत्र, नेपाल मेडिकल बोर्डको सिफारिस, स्वास्थ्य मन्त्रालयको जानकारी पत्र र परराष्ट्र मन्त्रालयको अनुमति पत्र चाहिन्छ। ल्याउनु भएको छ? अङ्ग दिनेको अभिभावकको इच्छा पत्र र लिने र दिनेको मन्जुरी पत्र पनि चाहिन्छ। त्यो नभई नो अब्जेक्सन लेटर लेख्न मिल्दैन। कलेजो लिने को हो? उनको ठाडो प्रश्न थियो। डाक्टर प्रसादले आफू रहेको बताए। अनि दिनेको नि? शान्ताले भने, म हुँ। तपाईँको अभिभावक खै? उत्तमदाले भने, यिनी मेरी पत्नी हुन्। र छविकुमारले थपे, मेरी छोरी पर्छन् यिनी। उनले लिने र दिनेको सम्बन्ध सोधिन्। डाक्टर प्रसादले भने, मेरी भान्जी हुन्, म उनको मामा हुँ, मेरी काइनी दिदीकी छोरी हुन्। एकछिन तिनले आफ्नो एक हातको कलम नचाइन्, कम्प्युटरमा केही लेखिन्। उनी बिस्तारै आफ्नै काममा लागिन्। उत्तमदाले भन्यो, म्याडम, हामीसँग नागरिकता प्रमाणपत्र छ, मेरो र यिनको नाताको प्रमाणित प्रमाणपत्र छ, डाक्टर साहबको मेडिकल बोर्डको पत्र छ। हामी अहिले तपाईँले भने जति कागजपत्र ल्याउन सक्दैनौँ। यिनै कागजहरूको आधारमा नो अब्जेक्सन लेटर दिनुहोस्। अङ्ग बेच्ने र किन्ने जस्तो काम गर्ने स्ट्याटसका हामी कोही होइनौँ। आफ्नो देशमा विश्वसनीयता र हैसियत राख्छौँ, तर हतारमा तपाईँले भने जति प्रमाणहरू जुटाउन सकिएन र थाहा पनि भएन। त्यसपछि तिनले अङ्ग प्रत्यारोपण सम्बन्धी नेपाल सरकारले निर्धारित गरेको कानुनी व्यवस्थाका पृष्ठहरू पल्टाइन् र वाचन गर्न लागिन्। छविकुमार स्वयं न्यायाधीश भएको हुनाले उनी कानुनको जटिलता अनुभव गरिरहेका थिए, तर डाक्टर प्रसाद कानुनी शब्दहरूसँग चरम निराशा अनुभव गर्न लागे। अनायास केही नबोली उनी फुत्त निस्किए। उनीसँगै छविकुमार पनि बाहिरिए। वास्तवमा डाक्टर प्रसाद र छविकुमारकै कारण काठमाडौँमा थप जानकारी भएन। उत्तमदाले बारम्बार कागजपत्रको चर्चा गर्दा बडो गर्वका साथ उनीहरू भन्थे, केही चाहिँदैन, शान्तालाई पठाइदिए मात्र हुन्छ, हजुरले कष्ट नगर्दा पनि फरक पर्दैन। तर अहिले रिनुको त्यो प्रश्न र व्यवहारबाट उनीहरू विचलित हुन पुगेका छन्। उत्तमदाले हार मानेको थिएन। डाक्टर प्रसाद बाहिर आएर कुर्सीमा थचक्क बसे। उनलाई जीवनको आशा र सम्भावना क्षीण भए जस्तो लाग्यो। उनले सोचे, कदाचित नो अब्जेक्सन लेटर पाइए पनि भान्जीको शरीर स्वस्थ छ र लिभर म्याच हुन्छ भन्ने छैन, खालि परीक्षणको तनाव र खर्चको विनाश बाहेक उपलब्धि शून्य हुन्छ, बरु अहिले नै चटक्क छाडेर हिँडे कसो होला। डाक्टर प्रसादका अगाडि अनायास अन्धकार छायो। आशा हराउनु नै अन्धकार हो। उनको आशा समाप्त प्राय हुन पुग्यो। यसै पनि सात दशकको वसन्त लेख्ने भाग्यमानी कतिजना छन् र लाखौँ करोडौँ अरबौँ खर्बौँ हिजो गए, कति सात दशक नदेखि, अहिले कतिले देख्नै पाउँदैनन् र भोलि सात दशक नदेख्नेहरूको लश्कर अनन्तमा हुन सक्छ। मलाई मात्र किन कष्ट गरी बाँच्नु छ र? सबै कुमार चिन्तित थिए। उनी डाक्टर प्रसादको नजिक पुगेर भने, दाजु चिन्ता नगरौँ, बरु भोलि नै काठमाडौँ पुगेर दूतावासले मागे अनुसारका कागजपत्रहरू बनाऊ। म जान्छु, ज्वाइँ उत्तमदा जानुहुन्छ कि शान्ताको भाइ इसराजलाई खबर गरौँ। कागज नबनाउनु त हाम्रै गल्ती हो, ज्वाइँ साहब त बारम्बार सोधिरहनु भएको थियो। समय पनि थोरै थियो, हामीले बनाउन सकेनौँ, अहिले पनि आत्तिन हुँदैन। तर डाक्टर प्रसादको मन अन्त कतै अन्धकारको यात्रातर्फ परिभ्रमण गरिरहेको थियो। सबै कुमारका शब्दहरू उनका कानमा पर्दै परेनन्। उनी बिस्तारै अलौकिक स्वप्नलोकको यात्रामा तन्मय थिए। डाक्टर प्रसादले प्रत्यक्षमा भने, म एक्लै छु, बढी भए पनि 80-90 उमेरसम्म रुसी महिलाहरूले महिलाहरूको दोस्रो तेस्रो बिहेको प्रचलन छ। डाक्टर माल्टा ममरे पनि अर्को बिहे गर्छिन्, छोरी डाक्टर छ र ज्वाइँ छन्, उनीहरू आफ्नो खुट्टामा बाँच्न सक्छन्। मेरा लागि भान्जी शान्ता र तपाईँहरूले कष्ट गर्नुपर्ने केही छैन। अब कागज बन्दैन, काठमाडौँमा सबै पत्रहरू बनाउन जाने हो भने ती कागज आइपुग्नु अघि नै मलाई यमराजले निम्ता दिनेछन्, व्यर्थ कष्ट बेसाउनु उचित हुँदैन। डाक्टर प्रसाद यसो भन्दै गर्दा कुनै भयानक निष्कर्षमा पुगेको अनुभव हुन्थ्यो। डाक्टर प्रसादका अनुहारमा अनायास देखिएको त्यो भयानक काल्पनिकता र उतार चढाव अनुभव गरिरहेका छवि कुमारको शरीरमा कम्पन छुट्यो। उनले भने, दाजु यस्तो कुरा के गर्नुहुन्छ, मर्नु त एक दिन छँदैछ नि, जीवनका लागि प्रयास नै छाड्नु त हुँदैन। शान्ता तयार भएर आएकी छिन् तपाईँलाई पुनर्जीवन दिन भनेर, हामी सबैले आफ्नो गच्छे अनुसारको सहयोग जुटाएका छौँ, तपाईँ आफै बिरामीले यसरी निराश भएपछि यी सबै प्रयत्नहरू कसरी सफल होलान् र? तर एकहोरो आफै बोलिरहेका डाक्टर प्रसाद भन्दै थिए, म आत्महत्या गर्न सक्छु, ऊ पर रूपमा झुन्डिन सक्छु र कोठामा विष पिउन सक्छु, नभए कसैले नदेख्ने गरी म कतै भागेर मृत्यु वरण गर्छु। यिनै शब्दका साथ डाक्टर प्रसाद जुरुक्क उठेर कतै कुदे। छवि कुमार उनलाई पछ्याउन असफल भए। छवि कुमार भए आतंक आश्चर्य र हृदय विदारक सम्भावनाले आहत हुँदै चारैतिर दौडिए। डाक्टर प्रसाद कतै देखिएनन्, कुनै तिरस्मी सोच र व्यवहार जस्तै हुँदै थियो छवि कुमारका लागि यो क्षण। उनी हताश हुँदै रिनुका कोठातर्फ लागे। उत्तमदा रिनुसँग बहस गर्दै थियो। उत्तमदाले भन्यो, मृत्यु सयमा बसेको व्यक्तिलाई प्रमाण पुऱ्याए मात्र उपचार गर्छु भन्नु अविवेक र अमानवीय हो, म्याडम अरू कुनै विकल्प सोचौँ। रिनुले भनिन्, के विकल्प हुनसक्छ, नेपालको अङ्गदान सम्बन्धी कानुनमा भान्जीलाई अङ्ग दिन सक्ने नातेदार मानेको छैन, मैले कानुनमा जे छ त्यही अनुसार गर्नुपर्छ, नियम विपरीत मैले पत्र दिएँ भने मेरा हातमा हत्कडी लाग्नेछ, त्यसबाहेक केही पनि हुन सक्दैन। हाम्रो कानुन जीवन र जीवनदानप्रति उदार छैन, संकीर्ण कानुनको व्याख्या पनि फरक हुँदैन। उनले थपिन्, सर तपाईँलाई म राम्ररी चिन्छु, मेरो सिङ्गो परिवार तपाईँको फ्यान छ, तर पनि भोलि यहाँ सयौँ मान्छे आउँछन्, कृति कागजका भरमा हामीलाई काम लगाउन दबाब दिन्छन्। तपाईँहरूलाई आज यो पत्र बनाउनुको अर्थ भनेको भोलि मेरो टेबल कुर्सी दराज सबै तोडफोड हुनु वा म आफै कुटिनु हुनसक्छ, के गरौँ भन्नुहोस् त? उनी आफ्नो सम्भावित अराजकतापूर्ण व्यवस्थाको सानो तस्विर खिच्दै थिइन्। वास्तवमा यस बेला उनी जति गम्भीर देखिन् त्यति नै सही तर्क गर्दै थिइन्। उत्तमदाले भन्यो, म र न्यायाधीश जी भएर आवश्यक कागजपत्र पछि पेश गर्नेछौँ भने कागजमा सही गर्छौँ, यतिमा त विश्वास हुन्छ? रिनुको आँखामा केही चमक देखियो र उनले भनिन्, तपाईँहरू कागज गरिदिनुहोस्, म नो अब्जेक्सन लेटर बनाइदिन्छु। उनी आफ्नो कम्प्युटरमा हात घुमाउन लागिन् र फर्म्याट अनुसार पत्र तयार गर्न लागिन्। सबै कुमार आतंकित हुँदै रिनुको कार्यकक्षमा बसे। उनले हताश हुँदै भने, दाजु त कता हिँड्नुभयो कता थाहा भएन, निकै निराश देखिनुहुन्थ्यो त आउनुभयो कि? केही दिन पहिले डाक्टर प्रसाद रिनुको कोठामा आएर उत्तमदासँग सोद्धै थिए, ज्वाइँ साहब पत्र नबन्ने नै भयो त? उत्तमदाले उनको प्रश्न गहिराईमा केही अस्वाभाविकता महसुस गरे पनि उसले सहजतापूर्वक उत्तर दिएको थियो, मामा म आशावादी छु, पत्र बन्छ, हामीले हतार गर्नु हुँदैन। त्यसपछि डाक्टर प्रसाद आफू बाहिर गएर प्रतीक्षा गर्ने बताउँदै हिँडेका थिए। उत्तमदाले भन्यो, मामा भर्खर यहाँ आएर पत्र बन्न सक्ने जानकारी लिनुभएको छ, सायद यतै कतै हुनुहुन्छ होला। सानोबा हामी दुईजनाले एउटा कागज गरेमा उहाँले पत्र तयार पार्नुहुने भएको छ। मेरो स्वीकृतिपत्र, शान्ताको र डाक्टर प्रसादको निवेदन र स्वीकृतिपत्रसहित हामीले पछि आवश्यक अन्य कागजपत्र बुझाउने शर्त गर्नुपर्ने भयो। तपाईँ कानुनको जानकार हुनुहुन्छ, लेख्नुहोस् न। छवि कुमारले कागज तयार गरे। रिनुले नो अब्जेक्सन लेटर बनाइन् र दिइन्। बाहिर निस्कँदा डाक्टर माल्टा आवश्यकहरू के चाहिन्छ भन्ने जानकारी नराखेको र त्यस्तो पत्र नल्याएकामा पति डाक्टर प्रसादसँग क्रुद्ध भएछन्। उनीहरू दुवैजना रुसी भाषामा सर्कँदै थिए। सात दशकको पयोमा पुगेका त्यस जोडीमा देखेको यो कटुता आफैमा प्रिय थिएन। काठमाडौँमा डाक्टर माल्टा आफैले पनि आवश्यक जानकारी लिन सक्थिन्। दुई महिनादेखि मृत्युको निश्चित दिन थाहा पाएका डाक्टर प्रसाद दिल्ली काठमाडौँको दौडधुप र आर्थिक सहयोग र डोनरको सम्भावना खोज्दै आशा र निराशाको द्वन्द्वमा थकित थिए। बिमार पतिसँग त्यस्तो क्रोध अन्तरपीडाको अभिव्यक्ति आत्मीयताको उत्कर्ष अथवा विवेक शून्यताको परिणाम जे पनि मान्न सकिन्छ। पत्रको चक्करमा दिन बितेको थाहै भएन। शान्ता विवल थिइन्। उत्तम दा बाहिर निस्कन साथ उनको हृदयभित्रको अग्निज्वाला आँखामा पानी भएर निस्कन थाल्यो। बिमार पत्नी बिहानैदेखि भोकै छन्, पानी पिउन पाएकी छैनन्। अत्यन्त व्याकुल र आर्द्र मानसिकतामा उनी थकित छन्। मामाको जीवनको कामना गर्दै आएकी यिनी आफै जीवनबोध सम्झने अवस्थामा पुग्दै थिइन्। गुडगाउँदेखि लगेको गाडी थियो र दिल्लीमा केही टाढा भए पनि खाने ठाउँ पर्याप्त थिए। उत्तम दा पत्रको चक्करमा लागेपछि डाक्टर प्रसाद, डाक्टर माल्टा, छवि कुमार, निशान्त कसैले पनि त्यस सञ्जीवनीको शारीरिक र मानसिक दशालाई बुझ्नुपर्ने थियो। उत्तम दाले एक्लै असहाय सोच्यो र पत्नीको आँखाबाट झरेको तातो फिलुङ्गोको प्रभावलाई बिस्तारै हातले पुछिदियो। कति करुणापूर्ण क्षण! दिल्लीबाट गुडगाउँ पुग्दा झमक रात परिसकेको थियो। फराक सडकहरूका चारैतिर आँखाको ज्योति टिप्ने बत्तीहरू झलमल्ल थिए। दिल्लीबाट बाहिर निस्कने र दिल्ली पस्ने गाडीहरूको लहर, चङ्गाको अविच्छिन्न प्रवाह चाहिँ देखिन्छ। मुख्य राजमार्गमा पुग्न साथ 10-15 गाडीहरू एउटै लहरमा तीव्र वेगमा दगुर्न थाल्छन्। गाडीको वेग सही नसक्नुहुन्छ, एकअर्कामा ठोकियो भने के गति होला? उत्तमदाको आङ सिरिङ्ग हुन्छ। शान्ता उसको कुममा टाउको राखेर निदाइसकी छन्। बिहानदेखिको भोको पेट धन्न सहिरहेकी छन्। दान गर्न पनि यस्तो तपस्या के गर्नु, नियति भनौँ कि इच्छा? शान्ता नियति कर्म र इच्छा वशीभूत सहँदै छिन्। दिनभरिको त्रासदीपूर्ण अवस्था साँझसम्म हराइसकेको थियो। छवि कुमार भन्दै थिए, बल्ल आजबाट काम सोझियो। मलाई त लागेको थियो अब आसमार्नै पर्ने भएछ। हाम्रो परिश्रम, शान्ताको भीष्म प्रतिज्ञा र डाक्टर साहेबको जिजिविसा सबै निरर्थक हुने भएछन्। तर बल्ल पत्र मिल्यो, जैसा हजुर नभएको भए कठिन हुने रहेछ। डाक्टर प्रसाद छवि कुमारको स्वरमा स्वर मिलाउँदै भन्दै थिए, 2-3 महिनाभन्दा बढी कागज मिलाउनलाई नै लाग्ने रहेछ। कागज बनाउँदा बनाउँदै मरिने जस्तो हुने, आज हजुर नभएको भए म त निराश भइसकेको थिएँ। उत्तम दाई प्रशंसाको कुनै औचित्य अनुभव गर्दैन। के यी कामहरू उसका बाध्यता हुन्? डाक्टर साहबका छोरी ज्वाइँ, दाजुभाइका छोराहरू, उनका भान्जा भान्जीहरू र उनका कार्यालयका सहयोगीहरू अथवा स्वस्थ दाजुभाइहरू आएर उनलाई सहयोग गर्नुपर्ने हो कि होइन? म त उनकी भान्जी अर्थात् मेरी पत्नीको सङ्कल्पका कारण मात्रै आएको हुँ। के म उनीहरूको कर्तव्यभित्र पर्छु? पत्नी कलेजो दिने र कलेजो लिने व्यक्तिको सेवा गर्न पति आउनुपर्ने? परिवारको सङ्ख्या जोड्दै गौरवगाथा गाएर नथाक्ने डाक्टर प्रसादका आफन्तहरू कहाँ हराए? उत्तम त मनमनै आक्रामक शैलीमा आफैसँग सम्वाद गर्छ र प्रत्यक्षमा दुवै अग्रजहरूलाई प्रशंसाका लागि धन्यवाद भन्छ। मेजबान गेस्ट हाउस पुगिसकेछ यात्रा, गाडी पुरै रोकिन्छ। डाक्टर माल्टा गुत्थ फुलेकी छन्। कसैसँग कुनै सम्वाद नगरी उनी आफ्नो कोठातिर लाग्छिन्। बाँकी सबै क्यान्टिनमा पुग्छन्। छवि कुमार प्रस्ताव राख्छन्, आज मन प्रफुल्ल छ, जाडो निकै छ, जा निशान्त त्यो एउटा लिएर आइज। निशान्त पिताजीको आज्ञाकारी पुत्र तत्काल उठ्छ र कोठामा पुगेर एक बोतल रक्सी लिएर आउँछ। काठमाडौँदेखि नै बुढाले बोतल जोडेका रहेछन्। उत्तम दा मनमनै हाँस्छ। छवि कुमार रक्सी र खैनीको असाध्यै अम्मली रहेछन्। बाटो हिँड्दा खैनी खाँदै जथाभावी पिच्छ थुक्ने बानी साह्रो अशिष्ट देखिन्छ। जति ठुलो भए पनि नानीदेखिको बानी त हो। छवि कुमार सलाद स्नेक्स मगाउँछन् र गिलास भर्न लाग्छन्। आज ज्वाइँ साहब पनि अलिकति लिने कि? उनी उत्तम दातिर सम्बोधित हुन्छन्। उत्तम दा कहिले पनि रक्सी पिउँदैन, चुरोट खैनी खाँदैन भन्ने उनलाई राम्ररी थाहा छ। तर पनि हल्का लिने कि? प्रश्न रमाइलोकै लागि भए पनि सुझावसहित उनी गर्दैछन्। उत्तम दा इन्कारमा टाउको हल्लाउँछ र भान्साको दीपकलाई खाना ल्याउन हराउँछ। शान्ता भोकले कर्लक्क भइसकिन्। उत्तम दाले भन्यो, दीपक, दिदीलाई मात्रै पहिले चाँडो गरी खाना ल्याऊ, अरूलाई पछि भए पनि हुन्छ। एक दुई दिनमा नै शान्तालाई सबैले औधी माया गर्न लागेका छन्। मामाका लागि कलेजो दिन आएको भन्ने थाहा पाएछन्। गेस्ट हाउसमा काम गर्ने सबैले शान्ताप्रति आफ्नै एक आँतकी दिदी जत्तिकै सम्मान गर्न थालेका छन्। सबैले शान्ता दिदी भन्छन्। बिहानै आलम आएर भन्छ, दिदी तपाईँको सफलताका लागि नमाज पढेर आएँ। बिहारदेखि पुगेको छोटन भन्छन्, चिया खान मन लागे पनि दिदीले फोन गर्नु, म तयार गर्छु। भान्सा हेर्ने कुलदीप, नन्दन, चन्दन र कुन्दन अनि ड्राइभर दीपक शान्ता दिदीलाई जे चाहिन्छ बजारबाट ल्याइदिन तयार छन्। राजकुमारी त शान्ता बहिनीको साहस देखेर स्तब्ध छिन्। उनी सबै सहयोग गर्न तयार छन्। नेपालको प्युठानबाट गुडगाउँ पुगेका रमेश र रामु शान्ता दिदीका लागि मरिमेट्न तयार छन्। ती नेपालको कुनै भागबाट पुगेका अपरिचितहरू र विदेशका युवा युवती निस्वार्थ शान्ताप्रति नतमस्तक छन्। सेवा गर्न तत्पर छन्। छोटो अवधिमा नै शान्तासँगै सबै आफ्ना भाइ बहिनी जस्तो घुलमिल भएका छन्। दीपकले तुरन्त दिदीलाई खान ल्याइदियो। छवि कुमारले मगाएको स्न्याक्स पनि आयो। छवि कुमार आफ्नो पुत्र निशान्तलाई रक्सी पिउन उकास्दै थिए। निशान्त निर्धक्क ग्लासभरि राख्दै पिउन लाग्यो। त्यस दिन डाक्टर प्रसादले पनि पिउने मन गरे। उत्तमता छक्क पर्यो। अनमोल जीवनको विगत चार दशकदेखि सोसाइटीमा मान राख्न र स्वाद लिन पिएको रक्सीकै कारण कलेजो छिया छिया भएको छ। अरू पनि कुनै विशेष कारणहरू होलान्। अरू तीन हप्ताभित्र अपरेसन गरेर छिया परेको कलेजो नफाल्ने हो भने उनको मृत्यु निर्धारित छ। कष्टदायी मृत्युको मुखमा पुग्ने लाग्दा पनि तलतल मेटिएको छैन। आफ्नो आँखा अगाडि पिउँदा पिउँदै कलेजो क्यान्सरले अन्तिम दिन गरिरहेका डाक्टर प्रसादलाई देख्दा देख्दै छवि कुमार मस्त पिइरहेका छन् र युवा भएको आफ्नो छोरालाई समेत पिउन हौस्याइरहेका छन्। बानी खराब भएपछि कालले पनि केही क्षण पर्खेर रमिता हेर्दो हो। रमाइलो मान्दै उत्तमता पनि तीनजनाका गिलासहरू भरिँदै र रीतिदयका क्षणलाई यसरी नै अनुभव गर्दैछ। भो अब त अति भो, उत्तमताले भन्यो, खाना खाएर चुत्न जाउँ। तर छवि कुमार यो भनाइबाट अप्रसन्न भए जस्तो देखिए। डाक्टर प्रसादको कोठा पुगे जस्तो छ। उनले खाना मगाए, चिकन करी, सलाद, फ्राइड दाल र सादा भात, चिसो भए पनि दही। छवि कुमारको बोतल सकिएछ, खानामा सबै जुटिए। छवि कुमारको भोजन पनि गतिले चल्छ। मस्ताराम शैलीमा खाना सम्पन्न भएर आफ्ना कोठामा सबै पुगे। शान्ता निदाइसकेकी रहेछन्। नियमित औषधि नखाइकन सुते जस्तो छ। कुनै बेला उनको निद्रा खुल्छ। उत्तमता चिन्तित भयो। उसले हल्का पाराले ढोका ढकढकायो, बेडलाइट बाहेक अरू निभायो र खुसुको सतर्कतापूर्वक सुत्यो। शान्ताको निद्रा भङ्ग नहोस् भन्नेमा ऊ सचेत थियो। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन पुरुषोत्तम दाहालको शान्ता उपन्यासको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलास, दार्चुलाको नयाँ नेपाल एफएम, बैतडीको रेडियो सन्छेर, अछामको रेडियो रामारोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलालीको रेडियो अपी, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोवलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, पुटबलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएमबाट श्रुति समेत सुनिरहनु भएको छ। त्यसै गरी रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरङ्ग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जालपाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, डुकडुकी एफएम र मुक्तेश्वर एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, तरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। नो अब्जेक्सन लेटरका साथ डाक्टर प्रसादको टोली अस्पताल पुग्यो। प्रशासनको सम्पर्क अधिकृत एकजना पन्जाबी थिए र उनी युवा थिए। उनी कुरा मिलाउन निकै खप्पिज देखिन्थे। दूतावासको पत्र फाइल गरे र आवश्यक विभागहरूमा सूचित गरे। पहिलो दिन प्रेसर जाँचपछि परीक्षणका लागि केही पोइन्ट रगत निकालियो। शान्ताको प्रेग्नेन्सी छ वा छैन भन्ने जाँचमा युरिन टेस्ट गरियो। एड्स वा अरू केही छ कि रक्त परीक्षण सबै जाँच हुने रहेछ। ती सबै परीक्षण आरम्भमै गरिने रहेछ। प्याथोलोजी काउन्टरमा शुल्क तिरेपछि शान्तालाई भित्र लगियो। डाक्टर प्रसादको परीक्षण केही दिन यता निरन्तर छ। शान्ताको सुगरको परीक्षण पनि आजै हुनेछ। साँझ सबैको रिपोर्ट तयार भएपछि भोलि डाक्टरसँग सल्लाह गर्नुपर्नेछ। युरिन र रगत दिने काम सकिएपछि डाक्टर प्रसादले भने, स्वादिलो कफी खान जाउँ र केही ब्रेकफास्ट गरौँ। डाक्टर प्रसादको प्रस्तावमा कसैको विमति थिएन। सबैजना क्यान्टिनतर्फ लागे। अस्पतालभित्र दुईवटा क्यान्टिन छन्। अस्पतालमा भिड सुरु भइसकेको छ। एम्बुलेन्सका साइरन रात दिनभर अस्पताल वरपर निरन्तर कर्कश ध्वनि उकल्दै गरेको सुनिन्छ। ढोकामा गाडीबाट ओह्रालिएका बिरामीहरू हेर्दा लाग्छ संसारका रोगीहरूको जमघट यहीँ मात्रै हुने रहेछ। तर त्यत्रो भिड अस्पतालभित्र शान्त छ। मानिसहरू वेटिङ कक्षमा मसिनो स्वरमा कुरा गरिरहेका हुन्छन्। उच्च स्वरले हाँसेको सुनिँदैन। सबै आफ्नो बिमारीप्रति चिन्तित देखिन्छन्। ढोकाबाट पस्ना साथ सहयोगी हातहरू व्हीलचेयरका साथ उपस्थित हुन्छन्। अशक्त बिमारीलाई गाडीबाट निकाल्न साथ आवश्यकता परे सहयोगीहरू हरेक तला र डिपार्टमा यसरी नै बिरामीका सेवामा तयार हुन्छन्। यति चुस्त सेवा उत्तमदाले कम्तीमा आफ्नो देशमा पाएको देख्न पाएको छैन। डाक्टर र नर्सको व्यवहार यति विनम्र र पारिवारिक रहेछ। बिमारीको आधा रोग यसै घट्ने जस्तो लाग्छ। होलान् यहाँ पनि केही अपवादहरू, तर आम दृश्य यस्तै छ। मान्छेको भिड चिर्दै क्यान्टिनमा पुग्छ डाक्टर प्रसादको टोली। बडो व्यवस्थित छ क्यान्टिन। लाम लाग, आवश्यक मेनुको अर्डर गर, पैसा तिर, बिलका दुई तर्फे दुई प्रति ल्याऊ, एक प्रति कुकलाई देऊ र लाममै प्रतीक्षा गर। पालो आउनासाथ सामान हाजिर हुन्छ। कुनै हल्ला छैन, तछाड मछाड छैन। ठूलो ग्लासमा कफी र केक ब्रेकफास्टका लागि अर्डर हुन्छ। छजनाको कफी र केकका लागि 3,000 भन्दा बढी भारतीय रुपियाँ। एक कप कफीकै 125। उत्तमदा सोध्छ, यस्तो महँगो खाने बानी बसाउनु हुँदैन? कुनै कुनै बेला ठिकै होला, दैनिक त अह हुन्न। मानिस बानीकै कारण गरिब र असहाय हुन पुग्छ। क्षमता र अनुकूलताका आधारमा आफ्नो बानी नियमित गर्नु उपयुक्त हुन्छ। कति दिन बस्नुपर्ने हो थाहा छैन। काठमाडौँमा डाक्टर प्रसादको उपचार कोष रित्तिएमा कसले सहयोग गर्छ होला र? उत्तमदासँग अड्कोमा काम लाग्छ कि भनेर बोकेको 10,000 भारतीय रुपियाँ बाहेक एक पैसा छैन। यसै पनि खाना बास परीक्षणका खर्चबारे केही चर्चा भएको छैन। उत्तमदा विचार गर्छ, शान्ताको खर्च त उनीहरूकै होला, मैले किन चिन्ता गर्नु? भन्न त केही पनि भनेका छैनन्। मलाई बोझ अनुभव गरेँ भने शान्ताका लागि म बस्नै पर्छ र कुनै उपाय हुनसक्छ। दिल्ली र गुडगाउँमा धेरै नेपाली साथीहरू छन् र उनीहरूसँग सरसहयोग गर्न तयार छन्। ब्रेकफास्टपछि गुडगाउँको सदरबजार जाने प्रसङ्ग चल्यो। शान्तासँग कपडा फेरफार पनि थिएनन्। दिल्लीमा धेरै दिन बस्दा काठमाडौँदेखि कपडा बोक्नुभन्दा उतै किन्नु ठिक हुन्छ। नेपालमा भन्दा हरेक वस्तु त्यहाँ सस्तो रहेको भेटिन्छ। भारतबाट नै नेपाल ल्याइन्छन् कपडाहरू। शान्ताले अरू आवश्यक सामान बोकेकी थिएनन्। डाक्टर माल्टा मार्केटिङकी शौकिन रहेछन्। आफूलाई रुचि हुनासाथ सामान किनिहाल्ने बानी रहेछ। उनीले शान्तालाई भनिन्, आज सहर बजार जाउँ, मैले नेटमा त्यहाँका विषयमा आवश्यक जानकारी लिएकी छु। मलाई पनि निकै दिन बस्नुपर्ने सामान छैनन्, हुन्न भान्जी? निशान्तले थप्यो, दिदी म तपाईँलाई जुत्ता उपहारमा किनिदिन्छु, हिँड्नुहोस्। डाक्टर प्रसादको दिउँसो कुनै परीक्षण गर्नु थियो। छवि कुमार र उत्तमदा फुर्सदमा थिए। उत्तमदा नेपाली मित्रहरूसँग भेट गर्ने तयारीमा जुट्यो। छवि कुमार बजारतिर नै लाग्ने भए। डाक्टर प्रसादले भने, हाम्रो ड्राफ्टको कुनै काम भएन, यी सबै फिर्ता गर्नु छ। हामीसँग भएका सबै पैसाहरू सकिएका छन्। गेस्ट हाउसमा एडभान्स माग्दैछ र अस्पतालमा दैनिक परीक्षणका लागि 10,000 भन्दा बढी खर्च लाग्छ। अपरेसनका लागि प्याकेजमा बुझाउनु पर्ने 20 लाख भारको ड्राफ्ट अस्पतालको नाउँमा नै पछि जम्मा हुन्छ। बाँकी खर्च कठिन छ। केही उपाय हुनसक्छ ज्वाइँ साहब? उत्तमदा पनि यसबारे गम्भीर थियो। डाक्टर प्रसादका परिवारका अरू कोही सदस्यहरू आएका थिएनन्। चोरी मस्कोमा थिइन् र उनको केही महिनाको नानी रहेछ। ज्वाइँले नानी हेर्नुपर्ने, यही न्युमा उनीहरू आउन सकेनन्। दाजु र भाइ आफै बिमार छन्। अरू भान्जा भान्जीहरू र निकटका भाइहरूको आफ्नो अफिसबाट छुट्टी मिलेन। भतिजाहरू कलेज दिनुपर्ने भएले आक्रान्त हुँदै लुकेका छन्। भतिजी र उनका श्रीमानहरू दिल्ली जानुपर्ने डरले सम्पर्कमा नै छैनन्। कोही बेफुर्सद, कोहीको बिदा छैन, कसैलाई डर लागेको छ। उत्तमदाले सोच्यो, शान्ताकै खातिर पनि मैले डाक्टर प्रसादका लागि छोरा सरह सहयोग गर्नुपर्छ। दुःखमा सहयोग गर्नु मानवता हो। सुखका दिनमा डाक्टर प्रसादका वरिपरि झिङ्गा झैँ भन्किनेहरू कि मौरीका चाकामा हात पुर्याउनेहरू जस्तै गरी थुप्रै आफन्तहरूको भिड देखिन्थ्यो। शान्ता र उत्तमदाको कतै नाउँ पनि स्मरण हुने अवस्था थिएन। भोलि पनि यस्तै हुनसक्छ। स्वार्थ र विवेकलाई छुट्याउने लक्ष्मण रेखा यहीँ कतै बनिरहेको हुनसक्छ। जसरी पनि समस्याको समाधान नगरी हुँदैन। कताबाट के गर्न सकिन्छ? गेस्ट हाउस पुगेपछि सम्पर्क गरौँला। उत्तम दाले प्रत्यक्षमा डाक्टर प्रसादको समस्यालाई सम्बोधन गर्दै उत्तर दियो। गेस्ट हाउस पुग्नासाथ उत्तम दाले भेषराजजीलाई फोन गर्यो। भेषराज भारतमा सानोतिनो काम गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय छन्। उनी अहिले पारिवारिक जटिलतामा रहेछन्। उनकी पत्नीको क्यान्सरको उपचार चल्दै रहेछ। तैपनि उत्तम दाले आफ्नो समस्या विस्तारमा बताएपछि उनी दृढतापूर्वक भने, तपाईँ नआतिनु होला, हामी साथीहरू छौँ। नवलपरासीका साथी सुनिलजीसँग 25,000 आजै पठाइदिन्छु। बरु काठमाडौँबाट सुनिलजीकै पत्नीलाई 25,000 बराबरको नेपाली रुपियाँ आजै पठाइदिनु होला। म अरूसँग पनि बुझ्छु। उनले भने, मेरा भतिजी छोरी छन्, म त्यति फुर्सद पाउँदिनँ। तपाईँलाई आवश्यक सबै सहयोग उनीले गर्नेछन्। हामीहरू साँझमा पैसासहित गेस्ट हाउसमा आउनेछौँ। उत्तम दाको मन साथीहरूले प्रकट गरेको यस आत्मीयताले त्यसै पग्लियो। डाक्टर प्रसादका धेरै आफन्तहरू केही चन्दा प्रदान गरेर आफ्नो कर्तव्य पूरा गरेका आनन्दमा पन्छिएका छन्। तर कहाँ अरू कुनै ठाउँका नाता न सम्बन्धकाहरू हर प्रकारको सहयोग गर्न आतुर छन्। संकीर्णता जति खुम्चिन्छ मानवता त्यति नै फैलिन्छ। उत्तम दाले डाक्टर प्रसादलाई आश्वस्त पार्दै भन्यो, आजै केही रकम आउँदैछ, त्यो बराबरको नेपाली पैसा सुनिलजीको परिवारको ठेगानामा पठाइदिनुपर्नेछ। कुमारजीलाई जानकारी दिनुहोला। डाक्टर प्रसाद केही शान्त र आश्वस्त भए। दिउँसो शान्ताकी सानिमाको फोन आयो। ऋषिकी आमा पार्वती फोनमा शान्ताको अद्वितीय साहसको चर्चा गर्दै थिइन् र आफ्ना दाजु डाक्टर प्रसादबारे जानकारी माग्दै थिइन्। उत्तम दा शान्ताको प्रसङ्ग उठ्न साथ बोल्नै सक्दैन। उसको आँखाबाट आँसुका अजस्रहरू बग्न थाल्छन्। गला अवरुद्ध हुन्छ उसको। पार्वती सानिमाले आफ्ना छोरा ऋषिलाई फोन दिइन्। उनले भने, दिल्ली आउँ भनेको अफिसले बिदा नै दिएन। जहीँ सब तपाईँहरू हुनुहुन्छ, सानोबार निशान्त पनि छन्। उत्तम दाले भन्यो, मसँग फुर्सद छ, चिन्ता गर्नु पर्दैन। ऋषिको फोन टुङ्गिना साथ सानो ज्वाइँ होमप्रसाद र बहिनी सीताको फोन आयो। उनीहरू शान्ताको स्वास्थ्य अवस्थाबारे चिन्तित थिए। घरबाट आमाले रुँदै फोन गर्नुभयो। उहाँको चिन्ता शान्तामा नै थियो। कान्छो भाइ नवराज र बुहारी रिताको फोन आयो। फोनहरू आउन थाले। सानो ज्वाइँ होमप्रसादले सोध्नेहरूलाई उत्तम दाको नम्बर दिनुभएको रहेछ। ठुल दिदी र भिनाजु मणिराजको पनि आजै फोन आयो। हेटौँडाबाट भाइ खुसराज र यशोदा, केबी र पुनम, हरि र इन्दिरा पनि व्याकुल हुँदै फोन गर्न लागे। सबैलाई परीक्षण प्रारम्भ भएको बताउनु बाहेक उत्तम दासँग अरू कुनै नयाँ जानकारी दिनु थिएन। साँझमा सबै जम्मा भए। उत्तम दालाई भेट्न भेषराज, ईश्वरी, सुनिलजी, मनीष सहित गुडगाउँ र दिल्लीमा बसोबास गर्ने र श्रम गरिरहेका साथीहरू आए। उनीहरूले देशको अवस्थाबारे उत्सुकता प्रकट गर्दै भने, देशमा जस्तो सुकै परिवर्तन आए पनि जाति र समुदायबीच उत्पन्न तनावले भविष्यमा राष्ट्रको एकता र देशको स्वतन्त्रता समाप्त पार्ने सम्भावना बढाएको छ। हामीमा यही चिन्ता छ। उत्तम दा उनीहरूको चिन्ताप्रति असहमति थिएन। भेषजीले शान्तालाई भने, तपाईँको साहसप्रति हामी नतमस्तक छौँ। यो साहस कुनै पनि नेपाली नारीहरूको लागि प्रेरणाको मिसाल हुनेछ र अरू सबैका लागि अनुकरणीय पाठ हुनेछ। सबैको भनाइ समान थियो। उनीहरूसँग डाक्टर प्रसाद र छविकुमारको समेत परिचय भयो। सुनिलजीले 25,000 दिए। उनीहरूले भने, अरू तत्काल कति चाहिन्छ, हामी व्यवस्था गर्दछौँ। करिब 50,00,000 भारूको जोहो गर्नुपर्ने भए पनि तत्काल 5-7,00,000 खाँचो रहेको छ। उत्तम दाले भन्यो, 20,00,000 सिधै अस्पतालका नाउँमा आउने व्यवस्था थियो। दैनिक 3,000 गेस्ट हाउस खर्च, भोजनको करिब 2,000 दिनको, प्रत्येक दिन परीक्षणका लागि हुने खर्च कम्तीमा पनि 1.5 महिनाको व्यवस्था आवश्यक हुन्छ। भेषजीले नारायणजी, बालकृष्ण, प्रमोद र अरू साथीहरूसँग सम्पर्क गरे। नारायणजीले आफूसँग नेपाल पठाउन ठिक पारेको 3,00,000 यति दिन सक्ने जानकारी दिए। उनले बिहान दिल्लीको पुरानो बजार चाँदनी चौकमा पैसा लिन आउन भने। यसरी रकमको व्यवस्था हुन लाग्यो। नेपालगञ्जबाट सञ्जित कुमारले कुनै मारवाडी मित्र मार्फत 80,000 पठाउनु भएछ। त्यो पनि चाँदनी चौकबाट नै जम्मा गर्नुपर्ने भयो। साथीहरूको सद्भाव, उत्तम दाले सोच्यो, परदेशमा पनि यति विधि माया पाउनु दुर्लभ सद्भावको कारण हो। जे भए पनि डाक्टर प्रसादको भाग्य बलियो रहेछ। सबै कुरा जोड्दैछ। साथीहरू अर्को दिन आउने वचनका साथ फर्किए। भेषजीले सबै कुरा ईश्वरीलाई जिम्मा दिए। ईश्वरी अर्घाखाँचीबाट बुटबल बसोबास गर्दा रहेछन्। उनी 30-35 को आरआरीमा छन्। डिग्री लिने कुरा थोरै भए पनि उनी कम्पनीमा मार्केटिङ अफिसर छन्। महिनाको 40,000 भारू उनको तलब। अत्यन्त सरिदै फरासिला ईश्वरीको व्यवहार डाक्टर प्रसादको टोलीका लागि अमूल्य रह्यो। त्यसपछि करिब 2 महिनासम्म ईश्वरी दिनरात जसो सँगै रहे। उनीसँग मनीष हुन्थे। ईश्वरीले श्रवण कुमारको कथालाई बिर्साउने गरी उत्तम दालाई सहयोग गरे। त्यो सहयोगको कुनै मूल्य छैन। भारतमा बस्ने नेपालीहरू होटल, घरको दरबान, चौकीदार, भान्से वा ड्राइभर, खलासी जस्ता काममा अत्यधिक आफ्नो श्रम खर्च गरिरहेका हुन्छन्। नेपाली समाज श्रमको मूल्य बुझ्दैन र सम्मान गर्न जान्दैन। उत्तम दाले लाग्यो, आफ्ना बाबुआमा, पत्नी, छोराछोरी र आफन्त छोडेर यसरी श्रम गर्दै घर धान्ने र देशको अर्थतन्त्रलाई थोरै भए पनि मद्दत गर्ने यी श्रमजीवीहरू महान हुन्। अहिले पूर्वमा कोरिया र पश्चिममा खाडी हुँदै युरोप अमेरिकामा नेपालीहरूको लर्को छ। कतिपय सोखले, कतिपय सम्भावनाले विकसित राष्ट्रहरूमा बसाइँ सरेका पनि छन्। तर श्रमजीवीहरू जति कमाउँछन् त्यो सबै आफ्नै माटोलाई सिंचित गर्ने काममा निरन्तर खर्च गरिरहेका हुन्छन्। भारतमा काम गर्ने नेपालीहरू न्यून वेतनवाला श्रमजीवी जति संख्यामा नभए पनि राम्रो वेतनवान पाउनेहरू पनि कम छैनन्। सुनिल, भेष, ईश्वरी, मनिष सबैको राम्रो वेतन र ओहदा पनि छ। वेतन र ओहदाभन्दा पनि उनीहरूको मन ठूलो र फराक रहेछ। उत्तमदाले यस्तै निष्कर्ष निकाल्यो। डाक्टर प्रसाद क्यान्टिनमा पुगेछन्। भोजनको खबर आयो। छविकुमार आज पनि मुडमा थिए। बोतलका साथ तल झारे। शान्ता र उत्तमदा पनि ओर्लिए। डाक्टर प्रसाद निकै प्रसन्न देखिए। उनको प्रसन्नताको कारण रहेछ शान्ताको परीक्षण रिपोर्ट। परीक्षणबाट एड्स नभएको, गर्भ नरहेको, सुगर नभएको, प्रेसर सामान्य रहेको थाहा भयो। डाक्टर प्रसादले दिउँसै रिपोर्ट जम्मा गरेका रहेछन्। डाक्टर प्रसाद पनि पिउने तयारीमा थिए, तर किन हो कुन्नी आज पछि हटे। छविकुमार र उनको छोरा निशान्त स्न्याक्सँग रक्सीको चुस्की लिँदै थिए। डाक्टर प्रसाद बिस्तारै गम्भीर भए। सहयोगीहरूले एक एक गरी उपचारको लागि दिएको सहयोग यसरी रक्सीमा उडाउनु जायज हुन्छ र? उनले झट्ट सम्झे गुलेरियाका दाजु कृष्ण प्रसादलाई। डाक्टर प्रसादका बडाबाका छोरा कृष्ण प्रसाद आफै अशक्त छन्। उनले पठाएको सहयोग प्रेमको सूत्र हो। पसिनाको त्यो कमाई यसरी उड्नु हुँदैन। डाक्टर प्रसादका घरमा बिहान बेलुकी काम गर्ने महिला छिन्। उनी असाध्यै गरिब छिन्। उनकी छोरी पढाउन डाक्टर प्रसादले नै सहयोग गरेका थिए। अहिले ती विदेशमा छिन्। बिहान बेलुका दुःख जिउलो गरिरहेकी ती बहिनीले समेत डाक्टर प्रसाद उपचार कोषमा रकम जम्मा गरेकी छिन्। आफै मृगुला प्रत्यारोपण गरी जीवन मरणको दोसानमा पिङ खेल्दै गरेका राजनीतिकर्मी केपीले पठाएको कडसी सहयोग र आवश्यकता परे दिल्लीमा नै थप सहयोग दिने वचन डाक्टर प्रसादको मनलाई छुन पर्याप्त थियो। यस बेला अस्पतालमा भुइँ पुस्नेदेखि डाक्टर नर्स कर्मचारीको पसिना जुटेको छ। अरू थुप्रै साथीहरू, भान्जा भान्जी, ज्वाइँ बहिनीहरूले उपचार कोषमा रकम थपेका छन्। स्वयं छविकुमारले पनि आफू र छोरी प्रणीताका तर्फबाट पर्याप्त योगदान गरेका छन्। सञ्जित कुमार, सबला र उनीहरूका विदेश बस्ने छोरीहरूदेखि काठमाडौँमा रहेका मुकुन्द, रमेश र शान्ताका भाइ इसराजले समेत उत्साहप्रद आर्थिक सहयोग गरेका छन्। उनको मन यस स्मृतिले कटक्क काटियो। मनभित्र कता कता चिरिक्क घोचेको जस्तो अनुभव हुन पुग्यो। उनले हेरे, छविकुमार व्यस्त छन् गिलास भर्नमा। डाक्टर प्रसाद छविकुमारका सामु केही भनिहाल्ने आँट गर्दैनन्। बिनाजुसँग विवाद गर्न सजिलो हुन्छ, तर ज्वाइँसँग अलिक कठिन हुन्छ। हुन त डाक्टर प्रसाद र छविकुमार हलगोरु जस्ता छन्। नाता जे भए पनि काठमाडौँका भोजमा दुःख फिट्टु हुन्छन्। झगडा गर्छन् र एकैछिनमा अङ्कमाल गर्छन्। सौभाग्यवश छविकुमारको स्वास्थ्य सबल देखिन्छ, तर सिनियर सर्जन र स्वास्थ्य विशेषज्ञ डाक्टर प्रसाद आफै आफ्नो स्वास्थ्य विरुद्ध सक्रिय छन्। डाक्टरहरू अरूलाई भन्ने गर्छन्, चुरोट नखाऊ, रक्सी नपियाऊ, चिनी नुन चिल्लो धेरै नखाऊ, व्यायाम गरेर सन्तुलित खाना खाऊ। उनीहरू नियमित स्वास्थ्य परीक्षण गर्न आम नागरिकलाई आग्रह गरिरहेका हुन्छन्, तर आफू उपदेशमा निरपेक्ष देखिन्छन्। स्वास्थ्य परीक्षण गर्ने शुल्क मात्र उनीहरूको लक्ष्य हो कि व्यवसाय सञ्चालन गर्न? नत्र आफू सबै कलेजो फाल्नै पर्ने अवस्थामा पुग्न अघि किन डाक्टर प्रसादले शरीरको परीक्षण गराएनन्? आम मानिसहरू लापरवाह हुन सक्छन्। स्वास्थ्यकर्मीहरू, विशेषज्ञहरू यतिविधि लापरवाह? उत्तमदा एक्लै प्रश्न गर्छ। किन क्यान्सर सुरु हुनासाथ र क्युरेबल समयभित्र नै थाहा भएन? कि थाहा पाएर पनि उपेक्षा गरिएको पो हो कि? उपेक्षाले हो भने सात दशकको भयमा यत्रो कष्ट सधैँ उपचारमा लाग्नु र अरूलाई पनि कष्ट दिनुको आवश्यकता किन बोध भयो? अहिले यी प्रश्नहरू गर्नुको कुनै औचित्य छैन। शान्त भोजन सकेर सुत्न गएन। निशान्त छविकुमारसँग मस्त छ। निशान्त गेस्ट हाउसका प्रणवदेखि छोटनसम्मलाई राति ड्रिङ्क अफर गर्दा रहेछन्। निशान्त साथी बनाउन, अरूलाई सहयोग गर्न अत्यन्त उत्सुक हुँदा रहेछन्। आफ्ना पुत्रलाई छविकुमारले एक प्रकारले अघिपछि मनोवैज्ञानिक दबावमा राख्ने गरेको हुनाले पिताजीसँग सधैँ भयभीत, लज्जालु र मौन हुँदा रहेछन्। तर पिउन थालेपछि ती सबै कुण्ठा एकैपटक उर्लिएर प्रकट हुँदो रहेछ। ठिक्क मात्र पिउने र खाना खाने प्रस्ताव निशान्तले राखेपछि छविकुमार क्रुद्ध र आक्रामक भए। निशान्त उनले हात मात्र उठाएनन्, बाँकी सबै कुरा भने। सुरुमा त निशान्तले प्रतिरक्षा गर्न केही पनि टिक्न सकेन र खाना नै नखाइ सुत्न गयो। अघिल्लो दिन पनि छविकुमार चौकीदारसँग यसरी नै क्रुद्ध भएका थिए। उत्तमदाका छेउको कुर्सीमा बस्दै चौकीदारले केही भन्नै लाग्दा छविकुमारले हप्काउँदै उससँग कुनै हैसियत नभएको भने टिप्पणीसहित गाली गलौज गरेका थिए। ती चौकीदार पनि आफ्नो हैसियत देखाउनै धम्किदिन पछि परेनन्। बल्ल स्थिति शान्त भएको थियो। त्यस रात निकै भयभीत भएछ निशान्त। शान्तासँग गएर उसले भनेछ, दिदी, आज मलाई बुबाले राति खुब पिट्नुहुन्छ, म अर्कै कोठामा सुत्न जान्छु। भाइका कुराले शान्ता पनि आत्ति छन् र उत्तमदालाई कोठामा बोलाइन्। उत्तमदा भोजन निवृत्त भइसकेको थियो। कोठामा आएर निशान्तको चिन्ता सुनेपछि उसले भन्यो, केही हुँदैन, नडराई बुबा, नजिक गएर बस। निशान्त डराउँदै गयो। छविकुमार मस्तरामा आएर निदाए। रगत परीक्षणका लागि सात घन्टा भोकै बस्नुपर्ने रहेछ। अर्को दिन बिहानै चिया समेत नपिई शान्तालाई लिएर उत्तमदा अस्पताल पुग्यो। मेजमानमा राति ढिलोसम्म बस्ने र बिहान धेरै बेर सुत्ने नित्यकर्म रहेछ। सबै सुतिरहेका थिए। बल्ल ढोका खोल्न लगाएर उत्तमदा र शान्ता निस्किए। बाहिर भयानक चिसो। शान्ताको टाउकामा उनीको टोपी, जिउमा स्वेटर, ओढ्ने भए पनि जाडाले काँप्न लागिन्। कालो टोपी, मफलर, स्वेटर, कोटमा भए पनि उत्तमदामा थुरथुर कम्पन छुट्यो। सडक करिब खाली नै थियो। औषधि पसलहरू बन्द थिए। सडकमा धुनी लगाएर ठाउँ ठाउँमा मानिसहरू आगो तापेको देखिन्थ्यो। गेस्ट हाउसबाट अस्पतालसम्म पुग्न 5 मिनटभन्दा बढी लाग्दैन, तैपनि चिसोको पिरोलो खेप्दै जाँदा त्यो पनि लामो जस्तो लाग्छ। अस्पतालका ढोकामा पुग्न साथ केही नेपालीहरू भेटिए। कालो टोपी उत्तमदाको टाउकामा सधैँ हुने गर्छ। कुनै पनि सहरमा गाउँमा भिडभाडमा पुग्दा यो पहिचान काम लाग्दो हुन्छ। उनीहरूले उत्तमदालाई नाउँ नै लिएर सम्बोधन गरे। काठमाडौँदेखि गएका सम्भ्रान्त व्यापारिक परिवारका ती सदस्यहरूका पिताजी फोक्सो क्यान्सरबाट पीडित रहेछन्। अघिल्लो राति आएका उनीहरूले मेदान्त त सुनेका थिए, तर अस्पतालबारे अरू थाहा रहेनछ। उत्तमदा त्यहाँ अनुभवी भइसकेको थियो। दिनहुँको परीक्षण, शुल्क प्रदान, रिपोर्ट कलेक्सनका कामहरूले उसलाई अभ्यस्त बनाइसकेका थिए। ती नेपाली मित्रहरूलाई प्रारम्भिक जानकारी लिने ठाउँहरूमा पुर्याएपछि स्याम्पल कलेक्सनतर्फ शान्ता र उत्तमदाका पाइला अघि बढे। अस्पतालभित्र पस्नासाथ चिसो बाहिर छुट्छ। शरीर बिस्तारै तात्न लाग्छ। अटोमेटिक हिट सिस्टम छ। कति मान्छे त होटलमा बस्नुभन्दा बिमारी कुर्ने बहानामा अस्पतालभित्रै वेटिङ हलहरूमा रात बिताउने गर्दा रहेछन्। बाहिर चिसाको कडा प्रहारका कारण सडक शान्त भए पनि अस्पतालभित्र बिरामी र आफन्तहरूको भिड सुरु भइसकेको छ। भिडलाई छिचोल्दै स्याम्पल कलेक्सनतर्फ शान्ता र उत्तमदा लाग्छन्। शुल्क तिर्न क्यू छ। प्रत्येक पटकको रक्त परीक्षणका लागि शान्ताको 600 देखि 14 हजारसम्म तिर्नु परिरहेछ। डाक्टर प्रसादको त 22 हजारसम्म तिर्नु परिरहेछ। जीवनको मूल्य खोज्नेहरूले पैसाको मूल्य खोज्नु हुँदैन भन्ने अनुभव गर्ने ठाउँ हो यो। सम्भवतः विज्ञानको आविष्कार र उत्कर्ष पनि यही हुनसक्छ। शान्ता आफ्नो पालोमा स्याम्पलका लागि भित्र गइन्। डाक्टरहरूको अनेक प्रयास हुँदा पनि रगत निस्कन सकेन। रगत तान्दा तान्दा नसामा आवश्यक रगत नै रहेनछ। दुवै हातमा धेरै ठाउँ सुईले खोपे पनि रगत आएन। भित्रबाट डाक्टर आएर उत्तमदालाई जानकारी गराए। उत्तमदाले भन्यो, कमजोरीका कारण यस्तो भयो होला। डाक्टरले भने, 1.5-2 घन्टा पानी, जुस, फलफुल, दुध, सुप खान दिएर आराम गराउनु र 3 बजीतिर प्रयास गरौँला। त्यस बेला आउन सक्नुहुन्छ? आउनु आवश्यक थियो, उत्तमदाले हुन्छ भन्यो। शान्ता निरीह मुद्रामा कुर्सीमा बसेकी थिइन्। अझै धेरै दिन परीक्षण गर्नु छ। एक दिनको तालिका अवरुद्ध भयो भने अपरेसनको तालिका सर्छ। जति परीक्षणको तालिका पर सर्छ त्यति नै डाक्टर प्रसादको जीवनको सीमा खुम्चिँदै नजिक हुँदै जान्छ। हल्का भए पनि सियोले खोज्दा दुख्छ नै। धेरै ठाउँ खोज्दा खोज्दा हात नदेखिने गरी छिया छिया भइसकेको छ शान्ताको। तैपनि उनी आफ्नो सङ्कल्पमा दृढ देखिन्छन्। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकियो। अर्को साता शान्ताको 5 श्रृङ्खलाको वाचन लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।